अब हामी मत्तीको छ अध्यायमा पल्टाउनेछौँ। अनि मैले यहाँ बोर्डमा लेखेको त्यो दुईटा शब्दहरू चरित्र र चालचलन, भित्री र बाहिरी। ठिक खालको चालचलनलाई कर्तव्य पालन भन्न पनि सकिन्छ। आफ्नो जे गर्नुपर्छ उसले गरिरहेछ भने उसको चालचलन ठिक छ भन्न सकिन्छ। तर के भने अब हामीले अध्ययन गर्न लागेको हाम्रो कर्तव्य पालन चाहिँ हाम्रो चालचलनको पछाडि चाहिँ के हुनु आवश्यक छ भने सही सोचाइ हुन आवश्यक छ। सही गराई सही सोचाइ अथवा उद्देश्य ठिक हुन खाँचो छ। हामीले जे गर्छौं ठिक काम पनि बेठिक उद्देश्यमा गर्न पनि सकिन्छ भन्ने त हामी सबैलाई थाहा छ होइन। त्यसैले ठिक चालचलनको पछाडि ठिक उद्देश्य पनि हुन खाँचो छ, सही सोचाइ भन्न खोजेको। त्यसैले भन्न खोजेको हृदयदेखि आउनुपर्छ त्यो चाहिँ, होइन खालि देखाउनको लागि मात्र एउटा बाहिरी सतही कुरा चाहिँ हुनु हुँदैन। यदि एउटा देखाउटी मात्रै, जस्तो कि यहुदा इस्करियोती त्यस्तो थियो है, अनि हामी यहुदीहरू अधिकांश त्यस्तै थियो। फरिसीहरूको समस्या नै त्यही थियो, उनीहरूको यहुदीहरूले चाहिँ आफ्नो व्यक्तिगत क्रियाकलापहरूमा होइन सड़कमा हिँड्दा होस् अथवा सभाघरमा उनीहरूको जुट्दा होस् अथवा विभिन्न परिस्थितिहरूमा चाहिँ उनीहरूले चाहिँ आफू म ठिक छु भनेर देखाउनलाई, म चाहिँ एउटा राम्रो खालको मान्छे हो भनेर देखाउनलाई के गर्थे उनीहरूले। अनि त्यसको कुराहरू छ नयाँ नियम भरि होइन सुसमाज पुस्तकमा। अब एकछिन विचार गरौँ न हामीलाई यसलाई अलिक व्यक्तिगत बनाउनलाई। तपाईँ हामी चाहिँ होइन हामी चाहिँ राम्रो खालको मान्छे हौ, हामी चाहिँ एकदम ठिक बाटोमा हिँड्ने मान्छे हौ भनेर देखाउनलाई भनौँ अहिले होइन चाहिँ के गर्छौँ त हामीले। एउटा मान्छेको स्वभाव हो क्या होइन, ए उसले हेर्दैछ त्यसैले म चाहिँ अब यसरी गर्छु म कसले नि हेरेको छैन। मान्छेको स्वभाव चाहिँ कतिपटक त्यस तरिकाले निर्धारित हुन्छ। अनि त्यसैले हामीलाई सिकाउँदै हुनुहुन्छ कि यो चालचलन चाहिँ चरित्रले पैदा गर्नुपर्छ है, चरित्रबाट आउनुपर्ने चाहिँ चालचलन हो। यो चरित्रै छैन चालचलन मात्र देखाउन खोजेर हुँदैन भन्ने कति छ। अनि चालचलन वास्तवमा चरित्र दर्शाइरहेको हुन्छ होइन। त्यसैले छ अध्यायको एक पदमा नै पहिलो दुईटा शब्द चाहिँ होसियार रह भन्ने आएको छ यो विषयमा। वास्तवमा होसियार रह, अब म पढ्न थाल्छु है, लामो खण्ड छ म पढ्न थाल्छु तर टुक्रा टुक्रा गरेर पढ्नु पर्ला। छको एकदेखि सातसम्म पढौँ कि पहिला है। होसियार रह, मानिसहरूले देखुन् भनेर तिनीहरूका सामु तिमीहरूको दान नगर। म फेरि पढ्दिनँ अलिक। होसियार रह, मानिसहरूले देखुन् भनेर तिनीहरूका सामु तिमीहरूको दान नगर, नत्र स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउँदैनौ। यसकारण जब तिमी दान गर्दछौ तब आफ्नो अघिल्तिर तुरही नबजाऊ, जसरी कपटीहरूले सभाघर र सड़कहरू हुँदो मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। म तिमीहरूलाई साँचो भन्दछु तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर जब तिमी दान गर्दछौ तब तिम्रो दाहिने हातले के गर्दछ सो तिम्रो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा गरियोस् र गुप्तमा देख्नुहुने तिम्रा पिता आफैले तिमीलाई खुल्लम खुल्ला इनाम दिनुहुनेछ। त्यसपछि पाँच पदमा प्रार्थनाको विषयमा, अनि जब तिमी प्रार्थना गर्दछौ तब तिमी कपटीहरू झैं नहौ, किनकि तिनीहरू सभाघरहरूमा सड़कहरूका कुनाहरूमा मानिसहरूले देखुन् भनेर उभिएर प्रार्थना गर्न मन पराउँछन्। म तिमीहरूलाई साँचो भन्दछु तिनीहरूले आफ्नो इनाम पाइसकेको छ। तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका बन्द गरेर गुप्तमा हुनुहुने आफ्ना पितालाई प्रार्थना गर, अनि गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई खुल्लम खुल्ला इनाम दिनुहुनेछ। तर अब जब तिमीहरू प्रार्थना गर्दछौ तब अन्य जातिहरू झैं व्यर्थमा नबरबरा, किनकि बेसी बोल्नाले तिनीहरूको सुनाई हुन्छ भनी तिनीहरू सोच्दछन्। यसकारण तिमीहरू
चाहिँ तिनीहरू जस्ता नहो, किनकि तिमीहरूले उहाँलाई माग्नुभन्दा पहिले तिमीहरूलाई के खाँचो छ सो तिमीहरूका पिताले जान्नुहुन्छ। त्यहाँसम्म पढौँ पहिला है। अब त्यसैले यसो शनिबार आउँदाखेरि हामी शनिबार जुट्ने गर्छौँ होइन, खेरि मात्र चाहिँ केही देखाउनलाई हाम्रो केही छैन होइन, त्यस्तो नहोस् है। हामीले जे गर्छौँ हप्ताको एक दिन होइन सातै दिन होस् होइन, सातै दिन उही होस् होइन, किन हृदयको वास्तविकता हो भने त हप्ताको एक दिन मात्र त हुँदैन नि होइन, सातै दिन उही होस् होइन। अनि यो चाहिँ हृदयको मामला हो, त्यसैले हृदयको वास्तविकता होस्। परमेश्वरले हृदयमा हेर्नुहुन्छ, उद्देश्य हेरिदिनुहुन्छ, मनसा हेर्नुहुन्छ होइन। ओ चर्च गर्छ भनेर परमेश्वर खुसी हुनु न वास्तवमा नहुन सक्छ, कुन उद्देश्यले गयो त्यो, अनि त्यो उद्देश्यमा चाहिँ खुसी हुन्छ, ए यो चाहिँ यो उद्देश्यले गएछ अनि परमेश्वरले चाहिँ ठिक भन्नुहुन्छ। त्यसैले हामीलाई खासै मान्छेको ताली चाहिएको छ र मान्छेको त्यो के काम होइन, मान्छेले त बाहिरी मात्र हेर्छ, बाहिरी मात्र हेर्ने मान्छेको ताली पाएर के पायो, हामीले के पनि पायो। त्यसैले त्यो खोजेर काम छैन, परमेश्वरले भनिदिनुहुन्छ होइन, मान्छेको समर्थन हामीले खोजिरहेको होइन। अनि साँचो चरित्र छ भने वास्तवमा चाहिँ नि त्यस्तो खोज्दा पनि खोज्दैन है, छैन भने चाहिँ त्यस्तो खोज्न थाल्छ मान्छेहरूको चाहिँ, ठिक छ तिमी स्याबास एकदम राम्रो गर्यो होइन, त्यो खोजी हुन थाल्छ, यो नभएकोले होइन, तर छ भने चाहिँ त्यो त्यत्तिकै देखिन्छ, खोज्नु पनि पर्दैन, त्यो देखिन्छ, छैन भने चाहिँ देखाउन खोज्छ, बुझ्नुहोस् है फरक। त्यसैले अब हामी अझ यो अर्को खण्ड पनि यहाँ पढ्नुपर्ने, यसो पढौँ न, सोह्रदेखि अठार पनि यी सम्बन्धमा हो, अलिकति एउटा खण्ड छोड्दैछु तर सोह्रदेखि अठारमा जाउँ। अनि जब तिमीहरू उपवास बस्दछौ तब कपटीहरू जस्तै उदास चेहरा भएको नहो, किनकि मानिसहरू कहाँ उपवास बसेका देखा परौ भनेर तिनीहरूले आफ्ना मुख बिगार्दछन्। म तिमीहरूलाई साँचो भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्, तर तिमीले चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाओ र आफ्नो मुख धो, र उपवास बसेका छौ भनी मानिसहरू कहाँ होइन तर गुप्तमा हुनुहुने आफ्ना पिता कहाँ देखा पर, अनि गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई खुल्लम खुल्ला इनाम दिनुहुन्छ। यहाँ पनि त्यही कुरा गर्दैछ होइन, यहाँ चाहिँ मुख्य कुरा चाहिँ गरिरहेको होइन, मुख्य विषय यो तेल लगाउने विषय होइन है, कतिजना अड्किन्छ कि मुख्य विषय जब पढ्नुहुन्छ नि प्रभु यहाँ मुख्य विषय के हो, हामीले मुख्य विषय चाहिँ बाहिरी नहोस् देखाउनलाई नहोस् भन्न खोजेको होइन। अनि यहाँ हामीलाई चाहिँ यो वास्तविक होस्, म हृदय हेर्दैछु परमेश्वरले भन्दै हुनुहुन्छ, म गुप्तमा देख्न सक्छु, मबाट कहाँ लुक्छ तिमी भन्दै हुनुहुन्छ परमेश्वरले हामीलाई। अनि त्यसैले जब हामी यसरी पढ्दै जान्छ अनि त्यसपछि उन्नाइसबाट पढ्दै जाँदा चाहिँ अब चाहिँ यो सेवा गर्ने कुरा आउँछ अनि खोजी गर्ने कुरा आउन थाल्छ, अनि त्यो पनि पढौँ न, उन्नाइसदेखि चौबिससम्म। आफ्ना निम्ति पृथ्वीमा सम्पत्ति नथुपाएर जहाँ किरा र खियाले नष्ट पार्दछन्, जहाँ चोरहरूले फोर्दछन् र चोर्दछन्, तर आफ्ना निम्ति सम्पत्ति स्वर्गमा थुपाएर जहाँ न किराले नष्ट पार्दछ न खियाले, जहाँ चोरहरूले न फोर्दछन् न चोर्दछन्, किनभने जहाँ तिमीहरूको सम्पत्ति छ त्यही तिमीहरूको हृदय पनि हुनेछ। हृदयको मामला शरीरको बत्ती आँखा हो, यसकारण तिम्रो आँखा चोखो छ भने तिम्रो सम्पूर्ण शरीर उज्यालो हुनेछ, तर तिम्रो आँखा खराब छ भने तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यसकारण तिमीमा भएको उज्यालो धरी अँध्यारो हुन्छ भने त्यो अँध्यारो कति ठूलो होला। कसैले पनि दुईजना मालिकहरूको सेवा गर्न सक्दैन, किनकि कि त उसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, अथवा ऊ एउटासँग टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्नेछ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैन। अब मान्छे चाहिँ है धनको सेवा गर्न पुग्छ अनि यो चाहिँ सही होइन। अब हामीले चाहिँ भौतिक कुराहरू अनि सांसारिक पृथ्वीकै होइन प्रयोग गरेर नाश हुने सिद्धिने कुराहरूको सेवा नै गर्ने होइन, त्यसलाई त प्रयोग गर्ने होइन, त्यसलाई सेवा त गर्ने त हामीले प्रभुलाई हो, त्यो सब पनि प्रयोग गर्न पर्दा प्रयोग गरेर। त्यसैले हामीले चाहिँ एकदम होसियार हुनुपर्ने चाहिँ फिक्री है, हामीले फिक्री जब गर्न थाल्छौँ अनि वास्तवमा फिक्री चाहिँ हामी भौतिक चिजको सेवा गर्न थाल्न पुग्छ, वास्तवमा फिक्रीको खतरा नै त्यही हो क्या। अनि त्यसैले फिक्रीले के गर्छ हामीलाई थाहै छ नि, जब जेको विषयमा हामी फिक्री गर्छौँ नि त्यही चिजले हामीलाई दास बनाउँछ, होइन त? एउटा चिज फिक्री गरेर बस्नुहोस्, त्यही चिजले तपाईँलाई चाहिँ दिनभरि दास बनाउँछ, होइन? तपाईँलाई छोड्दै छोड्दैन है, उहीको बारेमा सोचेर बस्नु पर्यो है, अनि हामीलाई चाहिँ हामी त्यो गर्न चाहँदैनौँ। त्यसैले यहाँ चाहिँ चेतावनी हो। अनि फेरि है एउटा अर्को कुरा, यो काम बेसरी गर्ने विषयमा चेतावनी दिएको होइन, काम त गर्नुपर्छ, यो त फिक्रीको बारेमा चेतावनी हो। काम गर्ने हो, काम गर्दैमा फिक्री त गरेर आउँदैन, होइन? काम गर्दैमा सम्पत्ति लाने पूजा गरिरहेको भनिँदैन, त्यो हृदयमा हेर्दै हुन्छ हामीले, होइन? तर परमेश्वरले देख्नुहुन्छ, अनि परमेश्वरले हृदयको मामलाको कुरा गरिदिनुहुन्छ, होइन? चेतावनी चाहिँ फिक्रीको बारेमा। अब त्यसैले छ अध्याय हामीले पढौँ न त्यसो, होइन? 25 अब सुरु हुन्छ, होइन? हामी पढ्नेछौँ। यसकारण म तिमीहरूलाई भन्दछु, हामी के खाउँला वा के पिउँला भने आफ्ना प्राणका लागि, साथै के पहिराउँला भने आफ्ना शरीरका लागि तिमीहरू फिक्री नगर। के प्राण भोजन भन्दा र शरीर लुगाफाटा भन्दा बढी होइन र? आकाशका चराचुरुङ्गीहरूलाई हेर, किनकि ती न त बिउ छर्दछन् न कटाई गर्दछन् न ढुकुटीहरूमा बटुल्दछन्, तर पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। त के तिमीहरू ती भन्दा धेरै मूल्यवान होइन र? तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो उचाइमा एक हात थप्न सक्छ र? अनि लुगाफाटाको लागि तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फुलहरूलाई विचार गर, ती कसरी बढ्दछन्। अहिले चाहिँ हामी तोरीको फुलहरूलाई हेरौँ, होइन? कसरी बढ्दैछन्, ती न त परिश्रम गर्दछन् न धागो काट्दछन्, है? कस्तो राम्रो पहिलो लुगा लाग्छ, होइन? तर पनि म तिमीहरूलाई भन्दछु, सुलेमानले पनि आफ्नो सम्पूर्ण महिमामा ती मध्ये एउटाले जस्तो वस्त्र पहिरेका थिएन। अघि सानो मेरो बाबुले त्यही फुल देखाइरहेको थियो मलाई, फुल दुईवटा देखाउँदै थियो, हेर्दै थियो, है? सुलेमानले पनि लगाएन त्यस्तो राम्रो लुगा भने। यस कारण परमेश्वरले मैदानको घाँसलाई, त्यो त घाँसको लुगा हो फुल भनेर, मैदानको घाँसलाई जो आज छ भोलि चुलामा फालिन्छ यसरी पहिराउनुहुन्छ भने, हे अल्प विश्वासीहरू हो। फिक्री उल्टो कारण विश्वास नगरेको, के उहाँले तिमीहरूलाई झन बढ्दा गरी पहिराउनु हुन्न र? यसकारण हामी के खाउला, हामी के पिउला वा हामी के पहिरौला भन्दा तिमीहरू फिक्री नगर, किनकि अन्य जातिहरू यी सबै थोकहरूको खोज गर्दछन्। किनकि तिमीहरूलाई यी सबै थोकहरूको खाँचो छ भने तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ। म असल बुवा हो भन्ने हुन्छ उहाँले, विश्वास गर म जान्दछु। अब 33 पद, तर पहिले परमेश्वरको राज्य, फेरि आयो राज्य र उहाँको धार्मिकता, राज्यभित्र पस्न के चाहिन्छ, चरित्र, अनि हाम्रो चरित्र होइन नि हामीले खोज्ने। यहाँ भनेको छ कसको धार्मिकता हामीलाई चाहिएको छ, उहाँको, उहाँको धार्मिकताको खोजी गर। परमेश्वरले हेर्दैनछ के खोज्दैछ तिमी, के को सेवा गर्दैछौ, के को खोजी गर्दैछौ? परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोकहरू तिमीहरूलाई थप्पिनेछन्। यसकारण भोलिका निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नै थोकहरूका निम्ति फिक्री गर्नेछ। आजको खराबी आजका निम्ति प्रशस्त छ। त्यसैले हामीले यहाँ फिक्रीको विषयमा चेतावनी पायौँ र बाहिरी कुरा होइन, भित्री कुराको लागि हामी चाहिँ फिक्री गर्ने भनौँ न, खोजी गर्ने, अनि भित्री भयो भने बाहिर हुन्छ भन्ने हुन्छ परमेश्वरले। अनि त्यसपछि चाहिँ अब 7 अध्यायमा आउँछौँ है, अनि 7 अध्यायमा चाहिँ फेरि राज्य र अब राज्यमा के हुन्छन् भने, होइन, स्वर्गको राज्य नजिकै आएको छ। अब त्यही सन्दर्भमा यहाँ सबै कुरा आइरहेछ क्या, राज्यमा त प्रजाहरू हुन्छ होइन, अनि प्रजाहरू चाहिँ राज्यको नियमहरूको अधीनमा चाहिँ बस्नुपर्ने हुन्छ। अनि त्यो चाहिँ हृदयको कुरा हो, अघिदेखि भन्दैछ होइन, हृदयदेखि, अनि जब हामी बोल्छौँ नि हृदयदेखि, होइन, अब यहुदीहरूको समस्या के पछि देख्छौँ, ओठले चाहिँ उनीहरू नजिक आउँदैछन् परमेश्वरको, तर हृदय टाढा छ, यही कुरा आउँछ। त्यसैले हृदयले बोल्दै, हृदयले बाँड्दै, अनि त्यो हृदय चाहिँ हाम्रो चालचलनमा देखिँदै, त्यसको कुरा अब आउन थाल्छ अब चाहिँ। अनि के देख्छौँ भने स्वर्गको राज्य, परमेश्वरको राज्यको नियमहरू अथवा यसको व्यवस्था भनौँ न, चाहिँ एकदमै हृदयसँग सम्बन्धित कुरा छ। अघि नै देखिहालौँ न, होइन, यहुदीहरूले चाहिँ बाहिरी बनाउन खोजेको थियो त्यसलाई, अनि तर म भन्दछु
हृदयमा घृणा गर्यो भने, हृदयमा व्यभिचार गर्यो भने चाहिँ दोषी भयो, नरकको आगो दोषी भन्नुहुन्छ। त्यसैले चाहिँ अब जब प्रभुले भन्नुहुन्छ, जब व्यक्तिसँग ठिक खालको कुरा हुन्छ हृदयमा है, त्यो चाहिँ आफै त होइन, परमेश्वरको अनुग्रहले हो है, त्यो चाहिँ के हुन्छ भने त्यो चाहिँ साक्षी हुन्छ, बाहिर देखिन्छ। अनि अघि हेरेको थियौँ प्रभुको अथवा त्यो राज्यको राजा नै असल हुनुहुन्छ भने देखाउँछ, नुन ज्योति सहर होइन, उहाँको नियमहरू राम्रो छन् भनेर पनि देखाउँछ त्यो साक्षीले, त्यो जीवनले। अनि त्यसैले गर्दाखेरि चाहिँ एउटा राम्रो असर पार्छ। त्यसैले अब यो सात अध्यायको एकदेखि पाँच पद अब हामी पढ्न थाल्नेछौँ, सातको एकदेखि पाँच सब सम्बन्धित छ। न्याय नगर भन्नुहुन्छ, न्याय नगर र तिमीहरूको न्याय नगरियोस्, किनभने जुन न्यायले तिमीहरू न्याय गर्दछौ त्यसरी तिमीहरूको पनि न्याय गरिनेछ, र जुन नापले तिमीहरू नाप्दछौ त्यही नापले तिमीहरूका निम्ति फेरि नापिनेछ। अनि तिम्रो भाइको आँखामा भएको छेस्कोलाई तिमी किन हेर्दछौ, तर आफ्नै आँखामा भएको मुढालाई चाहिँ थाहा पाउँदैनौ? अथवा कसरी तिमी आफ्नो भाइलाई खै मलाई तिम्रो आँखाबाट त्यो छेस्को निकाल्न देऊ भनी भन्छ, हेर त तिम्रो आफ्नै आँखामा मुढा छ, हे कपटि पहिले तिम्रो आफ्नै आँखाबाट मुढा निकाल, त्यसपछि आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछ। अब यो राज्यको प्रजाहरू है चाहिँ को सम्बन्ध नै राजासँग है, प्रभु येशूसँग, अनि यो स्वर्गको राज्यमा होइन, अब उनीहरू चाहिँ होइन, यहाँ त कस्तो भने स्वर्गको राज्य नजिकै आएको छ भनेर चाहिँ यहाँ पस्ने कि नपस्ने कुरा छ होइन, उनीहरूलाई चाहिँ प्रस्तुत गरिएको छ, मौका दिएको छ, अवसर दिएको छ। अनि के भनिँदैछ भने राजालाई पन्छाएर चाहिँ यो राज्यभित्र छिर्न सकिँदैन, अनि यो राज्यभित्र चाहिँ आफ्नो काम कारवाहीहरू गर्न पाउँदैन, सकिँदैन, किनभने यो स्वर्ग राज्यको राजा चाहिँ उहाँले सबै देख्नुहुन्छ है, उहाँको आँखाबाट, उहाँको कानबाट, उहाँको हेराइबाट चाहिँ, अनि उहाँको न्यायबाट चाहिँ अथवा उहाँको ज्ञानबाट केही पनि छिपाउन सकिँदैन। अनि न्याय भन्ने कुरा चाहिँ उहाँको अनुसार हुनुपर्छ, किनभने न्याय गर्ने त उहाँ हो नि त होइन। अनि एउटा कुरा के पाउँछ, जस्तो कि हाम्रो देशमा चाहिँ जुन शासन चलाइने नियम छ, अनि अधिकांश देशहरूमा चाहिँ, अनि मुख्य तीनवटा हाँगामा विभाजन गरेको हुन्छ देशको, उसलाई चाहिँ व्यवस्था व्यवस्थापिका भन्छ, एउटा व्यवस्थाहरू बनाउने, नियमहरू बनाउने हाम्रो संसद भने जस्तै छ कि छैन है, अनि त्यसपछि चाहिँ व्यवस्थापिका, अनि अर्को चाहिँ त्यसलाई चाहिँ यदि त्यो भङ्ग गर्यो भने चाहिँ त्यहाँ कानुन लगाउने चाहिँ न्यायपालिका, न्याय गर्ने, त्यसैले त्यो चाहिँ न्याय गर्ने अङ्ग भयो, नियम बनाउने अङ्ग, न्याय गर्ने अङ्ग। अनि अर्को चाहिँ कार्यपालिका भन्छ, जुन चाहिँ मन्त्रीगणहरू भयो होइन, अनि मन्त्रालयहरू भयो, उनीहरूले चाहिँ काम कारवाही गर्छ है, त्यो नियम अधीनमा बसेर त्यो देशलाई चाहिँ उनीहरू प्रशासन चलाउने, प्रशासनिक। त्यसैले यो यसरी तिनवटा अङ्गहरू छन्। तर स्वर्गको राज्य अर्थात् जब प्रभु येशूको राज्य हुन्छ नि यो संसारमा, अनि त्यही बेला नै आइसकेको हो, तर यहुदीहरूले चाहिँ चाहिँदैन भने है, त्यो अध्ययन चाहिँ मत्तीभरि हामी देख्नेछौँ। तर दोस्रो आगमनमा चाहिँ त्यो राज्य हुनेछ, प्रभु येशूको राज्य, अनि त्यो बेलामा चाहिँ व्यवस्थापिका पनि प्रभु येशू नै हुन्छ, न्यायालय पनि, न्यायाधीश पनि प्रभु येशू नै हुन्छ, अनि कार्यपालिकाको प्रमुख राजा चाहिँ पनि उहाँ नै हुन्छ, तिनटै अङ्गहरू उहाँले सञ्चालन गर्नुहुन्छ है। त्यसैले यहाँ पनि यो न्यायको विषयमा आउँदाखेरि न्याय गर्ने त प्रभु येशू हुनुहुन्छ होइन। अनि हामीले के याद गर्नुपर्छ, हामी चाहिँ अनि व्यक्तिहरू जो राज्यमा छन्, प्रजाहरू, हामी चाहिँ राजा होइन, हामीले याद गर्नु, हामी चाहिँ उहाँले जस्तो सबै जान्दैन, थाहा छैन हामीलाई, हामीले सबै देख्दैनौँ पनि, हामीले मान्छेको हृदयभित्र छिर्न सक्दैनौँ, अनि हामी छिर्न सके जस्तो पनि गर्नु हुँदैन, एकदम गलत हुन्छ। अनि त्यसैले हामी अज्ञान छौँ, सीमित छौँ, हामीलाई थाहा छैन भनेर चाहिँ हामी त्यो स्वीकार गर्नुपर्छ, अनि त्यो भयो भने चाहिँ हामी सुरक्षित हुन्छ
अनि चाहिने भन्दा बढी न्याय गर्दैन हामीले होइन, अनि हामीले अनि गाह्रो पनि छ त्यसैले न्याय गर्नलाई होइन, न्याय गर्न किन गाह्रो छ भने अब हामीलाई थाहा छैन सबै कुरा अनि यस्तो देख्छौँ होइन, अनि हामीले चाहिँ त्यसमा त्यो विषयमा 100 टुक्रा होला भनौँ, अनि हामीले चाहिँ यसो हेर्दाखेरि चाहिँ 10 टुक्रा देख्यौँ भने 10 एक भाग चाहिँ हामीले देख्यौँ बुझ्यौँ भने, तर 10 एक भागको आधारमा हामी जम्मै 100 नै 100 डल्लैलाई नै हामीले न्याय गर्न चाहिँ हामीले हुँदैन, त्यसैले गाह्रो छ बाँच्नु, त्यसैले सबै बुझ्न हामीलाई समय पनि लाग्छ, अनि सक्दो हामीले गर्ने चाहिँ खोज्ने हो, तर के याद गर्नुपर्छ भने जुन ठाउँमा हामीले छिर्न सक्दैनौँ नि त्यसैले यहाँ यो गलत न्यायको कुरा गरेको चाहिँ हामीले अर्काको हृदयहरू चाहिँ कहिले पनि न्याय गर्नु हुँदैन, गलत हुन्छ है, यदि उसले नै भन्यो भने उसले मुखले भनेको कुरा भने तिमीले बोलेको कुरा चाहिँ गलत हो त भन्न मिल्छ, तर तिमीले यो कारणले भन्यो भनेर चाहिँ भन्न हामी सक्दैन, के हामीलाई कसरी थाहा हुन्छ होइन, कसैले केही गर्यो कोही कहीँ गयो केही भन्यो होइन यो कारणले गरेको हुनुपर्छ भनेर धेरैजसो अड्कल काटिरहन्छ नि, गर्नु हुँदैन, त्यो गर्यो भने चाहिँ त्यस्तै खालको न्याय हाम्रो टाउकोमाथि आइपुग्छ, प्रभुले त्यही भन्नुभयो नपिसाब न्याय नगर तिमीहरूको पनि न्याय नगरियोस्, तिमीले जुन न्यायले तिमीले न्याय गर्छौ त्यसरी तिमीहरूको पनि न्याय गरिनेछ, जुन नापले तिमीहरू नाप्दछौ त्यही नापले तिमीहरूका निम्ति पनि फेरि नापिनेछ, एकदम महत्वपूर्ण कुरा है, त्यसैले हामीले शिक्षा न्याय गर्नुपर्छ, किनभने त्यो त हामीले यो विश्वास गर्दछौँ हामी जस्तो कि हिजो छलफल गर्दैछ कुनै पनि समूह छ क्या, विश्राम दिन पालन गर्नै पर्छ भन्ने सेभेन्थ डे एडभेन्टिस्ट भन्ने चर्च छ, उनीहरूको हृदयको हामीले न्याय गरेको होइन नि, उनीहरूको शिक्षा न्याय गरेको त्यो त गर्नुपर्छ भनेर बाइबलसँग मिलेन त्यो शिक्षा जहाँ छ भनेर सबै कुरा जहाँ छ, अरू के न्याय गर्न सक्छौँ, एउटा विश्वासी भन्छ एकजना मान्छे रक्सी खाएर हिँडिरहेछ होइन यस्तो यस्तरी हिँडिरहेछ सबको जस्तै होइन, अब त्यो त न्याय गर्नुपर्छ होइन, त्यो त बेठी हो चालन, एउटा विश्वासी हुँदैमा पनि होइन मतवाला होइन के अरे के भन्छ जो मतवा रक्सी ढोकाइमा लाग्छ न्याय गर्नुलाई त मण्डलीबाट निकाल्नुपर्छ, त्यो यदि मण्डलीमा त्यसो व्यक्ति छ भने होइन त्यसमा त कुनै सकै छैन त्यो न्याय गर्ने है, अब तर हृदय कसैले कसैको अब हामी हृदय न्याय गर्न हामी अब सभा बस्ने त असम्भव कुरा है, नसकिने कुरा गर्नु पनि हुँदैन, त्यसैले हामीले चाल चलन न्याय गर्ने हो है, हृदयमा चाहिँ हामी छिर्न सक्दैनौँ है, उसले गरेको भनेको सिकाएको बोलेको गरेको त्यो चाहिँ बाइबल होइन जाँच्नु त पर्छ हामी होइन आँखा चिम्लेर बस्ने त है, तर अर्काको हृदयको मनसाय हामीले न्याय गर्न सक्दैन, त्यो चाहिँ परमेश्वरले चाहिँ गर्नुहुन्छ एकदम है, अब त्यसपछि त्यसैले हामीलाई होइन अनि यसको विषयमा एउटा अनि त्यसपछि के आउँछ शपथ आउँछ, हेर्नुहोस् न यो शपथ मत्ती 7:6 जे पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ न त तिमीहरूले आफ्ना मोतीहरू नै सुँगुरहरूको अघि छ नत्र तिनीहरूले आफ्ना खुट्टाले तिमीलाई कुल्ची मिल्ची पार्लान् र फर्केर तिमीहरूलाई च्यापचुप पार्लान्, पवित्र कुराहरू जुन कुराहरू अहिले गर्दैछ नि हामीले परमेश्वरका आत्मिक पवित्र कुराहरू सबैले मूल्यवान ठान्दैन, सबैले चाहिँ ओहो कति राम्रो कुराहरू होला भन्छ र कहाँ भन्छ भन्दैनन् त्यस, अनि त्यसैले यहाँ चाहिँ कुकुर र सुँगुरहरूको कुरा छ होइन, तपाईँको होइन सुनको गहना अनि 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 तपाईँको त्यहाँ पैसा राख्नुभयो होला होइन, उसले त च्यापचुप पारिदिन्छ, उसलाई त के हो त्यो 1000 नोट होइन खेलाउँछ एउटा होइन, उसलाई त केही न केही जस्तो हुन्छ, त्यसैले मान्छेहरू पनि परमेश्वरको पवित्र कुराहरू लाई चाहिँ उनीहरूले महत्त्व दिँदैनन्, त्यसैले हामीलाई चाहिँ हामीले हामीलाई बुद्धि चाहिएको छ समझ चाहिएको छ, अनि उनीहरू होइन अब कुन कुरा कोसँग बाँड्ने नबाँड्ने होइन त्यो त हामीले हामीलाई हामीलाई त्यो समझ चाहिन्छ क्या, अनि त्यसैले गर्दा त हो नि होइन शिक्षकहरू जतिले चाहिँ त्यो मान्छेहरू हेर्छन् अनि त्यो अनुसार यहाँ वचन बाँडिन्छ होइन, अब बुझ्नै नसक्ने कुरा मैले यहाँ बाँड्न थालेँ भने त अब राम्रै कुरा बोलेर भनौला मैले होइन, तपाईँलाई त अब के होइन मतलबै नहोला त्यो त होइन हुँदैन, त्यसैले अथवा के अरे सबै एक दिन चाहिँ अविश्वासीहरू मात्र छन् भने मैले यस्तो अहिलेको खालको कुरा पार्नु त भएन, मैले त सुसमाचार प्रचार गर्नु पर्यो होइन। त्यसैले अनि कति गर्दा मिश्रित हुन्छ, त्यसैले दुइटै कुरा तपाईँले सुनिरहन्छ, त्यसैले त्यो याद गर्नुहोस् होइन। अनि त्यसैले हामीलाई बुद्धि चाहिन्छ, त्यसैले यहाँ चाहिँ अब प्रार्थनाको विषयमा अब एक त हामीलाई चाहिँ अज्ञान, हामी अज्ञानी भएकोले हामीलाई थाहा छैन, अर्काको हृदयको कुरो थाहा छैन होइन, अब कसरी न्याय गर्ने त्यसैले हामीलाई थाहा छैन। अर्को चाहिँ अब कुन कुरा कुन कसलाई महत्त्व हुन्छ महत्त्व हुँदैन त्यो पनि छुट्याउनु परेछ। त्यसैले अब चाहिँ प्रार्थना गर भनेको छ, प्रार्थनाको खण्ड त्यसैले यहाँ आउँछ परमेश्वरले चाहिँ। अनि एकचोटि पढौँ सातदेखि एघार पदहरूसम्म। हाम्रो अज्ञानताको कारणले समझ चाहिएकोले प्रार्थना गर्ने सात पददेखि पढ्छ। माग र तिमीहरूलाई दिइनेछ, खोज र तिमीहरूले भेट्टाउनेछ, ढकढक्याउ र तिमीहरूका निम्ति खोलिनेछ। किनकि हरेक जसले माग्छ त्यसले पाउँछ, अनि जसले खोज्छ त्यसले भेट्टाउँछ, अनि जसले ढकढक्याउँछ त्यसका निम्ति खोलिनेछ। प्रार्थना गर्न हामीलाई उत्साह दिनुभएको छ। नौ पद, अथवा तिमीहरूका बीचमा को मानिस होला जसलाई आफ्नो छोराले रोटी माग्दा उसलाई ढुङ्गा देला, अथवा उसले माछा माग्दा उसलाई साँप देला? यसकारण तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीहरूलाई असल उपहारहरू दिन जान्दछौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले आफूसित माग्नेहरूलाई झन् कति बढ्ता गरी असल कुराहरू दिनुहुन्छ होला त। त्यसैले यी स्वर्गीय आत्मिक होइन कुराहरूलाई हामीले खोज्यौँ भने हामीले पाउँछौँ। अनि याद गर्नुहोस् है, यो चाहिँ हामीलाई चाहिँ एकदम बहुमूल्य कुराहरूको लागि खोजी गर भन्ने उत्साह दिएको। अनि कतिले चाहिँ बुझ्दैन नि, जे जे मैले मागेँ त्यति पाउने होला, हजुर मलाई चाहिँ एउटा हेलिकप्टर चाहियो त्यसको लागि यो भनेको हुँदै होइन, त्यो नबुझ्ने थियो। यो बाहिरी कुरा मात्र सोच्ने व्यक्तिहरूले त्यसरी भन्छ सोच्छन्। अनि दस घन्टा हामी प्रार्थना गरौँ नि एउटा हेलिकप्टर पाउँछ कि भनेर होइन, त्यसैले त्यतापट्टि लाग्दै नलाग्नु है। हामीलाई चाहिँ प्रार्थनाको लागि जुन भनिएको छ यो सन्दर्भ हेर्दै जाँदाखेरि हामीले बुझ्छौँ कि कुकुर र सुँगुरहरू जसरी चाहिँ उनीहरूलाई वास्तै नहुने चिजहरू हामीलाई चाहिँ मोतीहरू हो, ती कुराहरू हामी जान्न चाहन्छौँ, बाँड्न चाहन्छौँ। अनि उहाँको राज्यमा हामी प्रजाहरू ठिक प्रकारले उहाँसँग सम्बन्ध गर्दै होइन एकअर्कासँग हाम्रो सम्बन्ध ठिक हुनुपर्छ। त्यसैले परमेश्वरसँग होइन राजासँग सम्बन्ध, अनि आपसमा पनि हाम्रो ठिक सम्बन्ध हुनको लागि चाहिँ हामीलाई एकदम बुद्धि प्रार्थना आवश्यक छ। त्यो हो एकदम महत्त्वपूर्ण कुरा, ताकि हामीले चाहिँ ठिक प्रकारले न्याय गरौँ, गलत तरिकाले होइन होइन, जुन चेतावनी यहाँ दियो। अब चाहिँ हामी अगाडि बढौँ, यहाँ बाह्र पद पनि एकचोटि पढौँ। यसकारण सबै कुराहरूमा जुन अहिलेको न्यायको कुरा फेरि यहाँ आउँदैछ है, जुनबाट सुरु भयो नि अब यहाँ निष्कर्षमा आउँदैछ। यसकारण सबै कुराहरूमा मानिसहरूले तिमीहरूसित जे जस्तो गरेको चाहन्छ तिमीहरूले पनि उनीहरूसित त्यस्तै गर, किनकि यही नै व्यवस्था र भविष्यवक्ताको भरको शिक्षा हो। त्यसैले हामी कसैले पनि हाम्रो हृदयलाई न्याय गरेको चाहन्छौँ र म त चाहन्न होइन होइन, मेरो हृदयलाई चाहिँ मैले सोच्दै नसोचेको कुरा तिमीले सोच्यो भनेर मलाई न्याय गरेको म त चाहदिनँ भने मैले पनि अरूलाई त्यसो गर्नु हुँदैन भनेछ, बुझ्नुहुन्छ नि। यसकारण सबै कुराहरूमा मानिसहरूले तिमीहरूसित जे जस्तो गरेको चाहन्छौ तिमीहरूले पनि उनीहरूसित यस्तै गर। त्यसैले यो खण्ड सकिएपछि चाहिँ अब हामी पन्ध्र के अरे तेह्र चौध पनि हेर्नेछौँ होइन, ठिक छ। यो सँगसँगै पढ मैले नै तेह्रदेखि हामी पढ्दै तेइस पदसम्म पढ्नेछौँ। अब साँघुरो ढोकाबाट भित्र पस्छ, किनकि विनाशमा पुर्याउने ढोका फराकिलो हुन्छ र बाटो चाहिँ चौडा हुन्छ, अनि त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छ। किनभने जीवनमा पुर्याउने ढोका साँगुरो र बाटो पनि साँगुरो हुन्छ, अनि यो भेट्टाउने थोरै हुन्छ। एकछिन एउटा प्रश्न गरौँ तपाईँलाई, जब भर्खर पढ्यौँ नि हामीले साँगुरो ढोकाबाट के गर भनेछ, भित्र पस्छ। अब प्रश्न तपाईँलाई, के भित्र पस्ने कुरा गर्नुभयो यहाँ सन्दर्भमा? हामी मत्ती एकदेखि अध्ययन गर्दै आउँदैछौँ होइन, राजाको वंशावली, राजाको जन्म, भेट्टाउने कसरी राजालाई होइन, स्वर्गको राज्य नजिक आए। त्यसैले यो भित्र पस्ने कहाँ भित्र पस्ने भनेको, ठिक स्वर्गको राज्य सन्दर्भ, जहिले पनि सन्दर्भ हेर्नुपर्छ है हामीले। त्यसैले यो पुस्तक यसरी अध्ययन गर्दैछौँ कि सरसर्ती हेर्दैछौँ, ताकि हामीले चाहिँ एकैचोटि हामीले चाहिँ यहाँ रोमी कोरिन्थी गलाथीको कुराहरू यहाँ चाहिँ नल्याउँ अहिले नै मण्डलीको कुराहरू हामीले अध्ययन गर्नु नै छ है. तर अहिले चाहिँ एउटा पुरानो नियमबाट आएको व्यक्तिलाई एउटा यहुदीलाई भनिँदैछ होइन ऊ त ख्रिस्ट मर्नुभयो बौरी उठ्नुभयो ख्रिस्टभित्र हुने उसलाई त के त्यो त आएकै छैन त्यो कुरा त्यो त पछि पेन्टेकोस्ट पछि मात्रै ती कुराहरू चाहिँ आउन थाल्छ. त्यसैले यो भित्र पस्ने कुरा चाहिँ स्वर्गको राज्यभित्र अनि फरसी र शास्त्रीहरूलाई भन्दा तिमीहरू चाहिँ भित्र पस्दैनौ अनि अरूलाई भन्दा चाहिँ उनीहरूको जस्तो धार्मिकता भयो भने तिमीहरू पनि पस्दैनौ उनीहरूको धार्मिकतालाई उछिन्नै पर्छ कस्तो त्यसपछि भन्न थाल्नुहुन्छ त्यो बाहिरी मात्र होइन भित्र हुनु पर्यो. अनि त्यसैले अहिलेसम्म चाहिँ उहाँले खासमा सुसमाचार होइन उहाँले चाहिँ व्यवस्था प्रचार गर्दै हुनुहुन्छ बुझ्नुहुन्छ किनभने व्यवस्थाले चाहिँ पापको ज्ञान दिन्छ उनीहरूलाई चाहिँ कायल पार्नलाई हामी त बस्नै नपर्ने रहेछ एकदम साँगुरो रहेछ यो त है हामीले त सक्छौँ भट्ठानेको थियौँ यो त हामीले नसक्ने रहेछ भन्ने कुरा जानुहोस् भनेर भन्दैन. त्यसैले अब चाहिँ पन्ध्रदेखि जानेछौँ पन्ध्रदेखि हामी 23 पद झुट्टा भविष्यवक्ताहरूदेखि होसियार बस जो तिमीहरू कहाँ भेडाको भेषमा आउँछन् तर भित्रपट्टि चाहिँ तिनीहरू लुटाहा भुवासा हुन्छन् तिनीहरूकै फलहरूद्वारा तिनीहरूले तिनीहरूलाई चिन्नेछ के मानिसहरूले काँडाहरूबाट अङ्गुर र लोहोडेका बोटहरूबाट नेभारा बटुल्छन् त यही प्रकारले हरेक असल रुखले असल फल फलाउँछ तर बिग्रेको रुखले खराब फल फलाउँछ असल रुखले खराब फल फलाउन सक्दैन न त बिग्रेको रुखले असल फल फलाउन सक्दछ असल फल नफलाउने हरेक रुख काटेर ढालिन्छ र आगोभित्र फालिन्छ बप्तिस्मा दिने योहन्नाको प्रचार दोहोरिँदैछ यहाँ प्रभु येशूबाट यसकारण निश्चय नै तिनीहरूकै फलहरूद्वारा तिनीहरूले तिनीहरूलाई चिन्नेछ. 21 पद मलाई हे प्रभु भन्ने हरेक स्वर्गको राज्यमा पस्ने छैन तर त्यो पस्ने छ देख्नुभयो यहाँ पस्ने कुरा भित्र पस्ने कुरा जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छ त्यस दिन धेरैले मलाई भन्नेछन् हे प्रभु के हामीले तपाईँको नाममा भविष्यवाणी गरेन र अनि तपाईँकै नाममा दुष्ट आत्माहरू निकालेनौ र अनि के तपाईँकै नाममा अनेकौं अचम्मका कामहरू गरेनौ र अनि तब म तिनीहरूलाई खुल्लम खुल्ला भन्नेछु मैले तिमीहरूलाई कहिले चिनेको छैन हे कुकर्म गर्नेहरू हो मदेखि टाढा हो. अब हामी चाहिँ राजाकै प्रजा हो भनेर देखाउन चाहिँ के हुनु पर्दो रहेछ भने त्यहाँ फल हुनु पर्ने रहेछ फल फल्नु पर्ने रहेछ हामी है अर्थात् हामीले मुखले भनेको कुरा चाहिँ हामीसँग साँच्चै नै छ मुखले भने मात्र होइन मसँग साँच्चै छ अनि भनेर चाहिँ त्यो प्रकट हुनुपर्ने रहेछ. त्यसैले हाम्रो स्वीकार भनौँ न हाम्रो स्वीकार चाहिँ एउटा नक्कली स्वीकार नहोस् भन्ने कुरा चाहिँ अब कस्तो हुन्छ भने एउटा नकली एउटा सक्कली स्वीकार हो भने कहिले पनि त्यसले चाहिँ आफूलाई चाहिँ आफ्नो पक्षमा चाहिँ वकालत गरिरहनु पर्दैन जस्तो कि यहाँ अब बाँसो र भेडाको कुरा आउँछ नि एउटा भेडा साँच्चै नै भेडा हो भने होइन उसले चाहिँ म भेडा हुँ भनेर एकदम प्रमाण दिनलाई पसिना गाड्दै म भेडा नै हुँ नि हेर न म भेडा नै हुँ भनेर उसले दुःख गर्नुपर्छ केही पनि गर्नुपर्छ खालि भेडा भएर हिँडिरहनु पर्छ ठ्याक्कै भेडाको चरित्र मिल्छ ल भनेपछि त्यस्तै गरी तर यदि एउटाले चाहिँ म भेडा हुँ क्या किन मलाई भेडाको रूपमा स्वीकार नगर इत्यादि भन्दैछ भने त्यो चाहिँ बहसो जस्तो छ अनि मैले हिजो पनि भन्दै थिएँ सेभेन्थ डे एडभेन्टिस्टको एउटा पर्चा मैले एकजनाबाट पाएँ थिएँ अनि त्यहाँ चाहिँ एकदम गुनासो गर्दैछ किन हामीलाई चाहिँ इसाईहरूले चाहिँ स्वीकार गर्दैनन् हामी साँचो इसाई हौ हामी एकदमै झन् ख्रिस्टमा त एक कदम अगाडि छौँ आफ्नो पक्षमा वकालत किन गर्नुपर्ने झुटो भएकोले झुटो भएकोले साँचोले म साँचो हुँ हुँ भनेर त्यो होइन विज्ञापन गर्दै हिँड्दै पर्दैन खालि ऊ जे छ त्यही भएर जिउने होइन जे छ त्यही होइन उसलाई के देखाउनु छैन उसको चाहिँ भित्र छ त्यो त देखा परिहाल्छ दिनु चाँडो अरूले भन्ला भन्न दिनुहोस् फिक्री नगर्नुहोस् कि नराम्रो बन्ला खराब बन्ला यस्तो उस्तो केही फिक्री गर्नु पर्दैन तपाईँ जे भित्र छ जिरहनुहोस् त्यो चाहिँ त्यत्तिकै प्रमाणित हुन्छ के जस्तो भने घाम होइन लाई चाहिँ घाम उज्यालो छ भनेर हामी चाहिँ एउटा टर्च लाइट लिएर
हेर म घाम उज्यालो छ कि छैन
टर्च लाइट चाहिन्छ त्यतिकै घाम त्यतिकै त्यही घाम उज्यालो छ भने थाहै छैन होइन त्यस्तै साँचो चरित्र त्यस्तै हुन्छ है आफ्नो म भेडा हुँ भन्दै गलत गर्नु पर्दैन अब किनभने त्यहाँ फल हुन्छ फल हुन्छ अनि भेडाको एक खालको चरित्र हुन्छ त्यो भन्दा अरू हुनै सक्दैन यो एउटा भेडा अब कुकुर जस्तो कहाँ भुक्दै हिँड्छ होइन म्याउ म्याउ गर्दैन उसले होइन उसको त्यो भुवा आउँछ होइन अनि लाटो हुन्छ भनौँ न उसको एउटा भेडाको कुरा गर्दाखेरि त्यस्तै हो होइन अनि त्यो नै पर्याप्त छ क्या त्यो नै पर्याप्त छ र त्यसले नै बताउँछ अनि केही उसलाई सहयोग चाहिँदैन है म साँचो हुँ भनेर देखाउनलाई अनि अरूले थाहा पाइहाल्छ फल हो त्यसैले फलले चाहिँ हामी साँच्चै नै प्रभु येशूको रहेछ हाम्रो भाषा भन्यो भने हामी राजाको प्रजा नै हो भनेर देखिन्छ अनि त्यसैले के अरे हामीले यहाँ देख्यौँ कि त्यो फलले चाहिँ त्यो स्रोत देखाउँछ यहाँ असल रुख बिग्रिएको रुख फलले देखाए ए असल रुख रहेछ फलले देखाए यो बिग्रिएको रुख रहेछ अनि त्यस्तै गरी हाम्रो चरित्रले चाहिँ के देखाउँछ भने हाम्रो राजालाई देखाउँछ है जुन राजा त्यो यहुदीहरू उनीहरू यदि स्वर्ग राज्यहरू पस्ने हो भने उनीहरू उहाँलाई पछ्याउने पश्चाताप इत्यादि हुने भने चाहिँ उनीहरू चाहिँ राजाको साँचो प्रजा हुनु भनेर थाहा हुन्थ्यो अनि किनभने आखिरमा चाहिँ यो चरित्र चाहिँ हाम्रो जीवनमा हुने हो भने उहाँ बिना असम्भव कुरा अनि उहाँले गर्दा यस्तो भएको भन्ने कुरा पनि प्रमाण छ है अनि त्यसैले बाहिरी कुरा होइन होइन बाहिरी चालचलन बाहिरी होइन अनि त्यसैले त्यो चाहिँ हाम्रो गवाही हुनुपर्छ क्या एकचोटि है एउटा उदाहरण मलाई एकजना विश्वासी कुण्ठामा काठमाडौँ जसलाई उहाँले चाहिँ के भन्नु भने के अरे प्रभुले एकदम आशिष दिनुभएको छ भन्नुभयो होइन ए भने अनि हाम्रो घर पनि बन्यो अहिले त ढलाम पनि गरेर एकदम आशिष भएको छ अनि यस्तै चाहिँ देखाउनु पर्ने रहेछ क्या भन्यो कि कसलाई देखाउने अनि यो अविश्वासीहरूलाई क्या अनि अविश्वासीले देख्दो रहेछ ओहो विश्वासी भएपछि यस्तो हुँदो रहेछ भने सब उल्टो छ चाहे भाषा सब गलत छ चाहे यो सब भैरी हो क्या त्यो चाहिँ है प्रभुले दिनु होला नदिनु होला तर यो छ भने चाहिँ त्यो चाहिँ साक्षी हो ऊ एकदमै गरिब भए पनि प्रभुले कसैलाई धनी पनि बनाउनु होला होइन त्यो प्रभुको हातमा होइन प्रभुले आफ्नै तरिकाले गर्नुहुन्छ है तर मुख्य कुरा चाहिँ बाहिरी भौतिक शारीरिक सतही त्यस्तो कुरा होइन वास्तवमा सोचाइ तपाईँको सोचाइ प्रकट हुन्छ तपाईँ बोल्नु हुँदाखेरि कसरी सोच्दो रहेछ यो व्यक्ति कस्तो खालको मान्छे हुनुहुन्छ तपाईँको बोलीबाट थाहा हुन्छ अनि अरूले हेर्छन् है अनि त्यहाँ चाहिँ साँचो सम्पत्ति चाहिँ रहेछ है अनि अब कुकुर र फेरि सुँगुरहरूलाई त्यति मन पर्दैन त्यो चाहिँ होइन भनिहाल्दैन मोतीहरू होइन तर त्यो चरित्र चाहिँ प्रकट हुन्छ है अनि आत्मिक हामीसँग सम्पत्ति त्यो त्यो मुख्य कुरा छ त्यसैले अब सात अध्यायको 24-27 अब जान्छौँ अब केले छुट्याउँछ त छ कि छैन भन्ने कुरा यो त जाँचो हो कि झुटो भने केले थाहा हुन्छ जाँचले है जाँच हुन्छ अनि सुन्छ जाँच आउँछ 7:24-27 यसकारण हरेक जसले मेरा यी वचनहरू सुन्दछ र तिनलाई पालन गर्दछ उसलाई म एउटा बुद्धिमान मानिससित तुलना गर्दछु जसले आफ्नो घर चट्टानमाथि बनाए अनि पानी बर्स्यो अनि बाढीहरू आए आँधीहरू चले र त्यस घरमाथि बजारिए तर त्यो ढलेन है किनकि त्यो चट्टानमाथि बसालिएको थियो पास है जब जाँच आयो जाँच पास भएछ है 26 अनि हरेक मानिस जसले मेरा यी वचनहरू सुन्दछ तर तिनलाई पालन गर्दैन त्यो चाहिँ एउटा मूर्ख मानिससँग तुलना गरिनेछ जसले आफ्नो घर बालुवामाथि बनाए अनि पानी बर्स्यो अनि बाढीहरू आए आँधीहरू चले र त्यस घरमाथि बजारिए र त्यो ढल्यो अनि त्यसको ढलाई ठुलो भयो प्रभुले बताउनुहुन्छ कि यदि हामी अब हामी के माथि आफूलाई बनाउँदै लगिरहेछौँ है अब भनौँ न यस्तो हेर्नु, ओहो ठिक छ यो माटो सुक्खा छ कडा छ होइन माटो, अनि घामले एकदमै सुकेर भनेको ठिकै जस्तो लाग्छ अनि बनाए आफ्नो घर बनाउनु थाल्यो होइन, हेर्दाखेरि सबै राम्रो देखिन्छ होइन। अनि त्यस्तै गरी हाम्रो जीवनको कुरासँग तुलना गरेको हाम्रो सोचाइ के माथि बसाल्दैछ, हाम्रो भित्री कुराहरू क्या हाम्रो सोचाइ हाम्रो हेराइ कुन कुरालाई महत्त्वपूर्ण ठान्ने होइन, कुन चिज हो मोती भनेको खास होइन, अनि के चिजमा भर पर्दैछौँ अनि किन हामी गर्दैछौँ, यो सब चाहिँ अब त्यो चाहिँ तुलना गरौँ एउटा सुक्खा माटोको उमा चाहिँ बनाउँदैछ। त्यसपछि त जीवनमा त अनेकौँ समस्या आउँछ आउँदैन है, जीवनमा त हुरी बतास चल्छ यो संसार हो है। अनि जब विभिन्न खालका समस्याहरू पानी पर्छ अनि हुरी बतास चल्छ आँधीहरू चले भने चाहिँ बाढीहरू आए अनि त्यसपछि त कुन ठाउँमा हामीले घर बनाउँथ्यौँ नि त्यो ठाउँको चाहिँ जाँच हुन थाल्छ अब है, घर त घरै छ यो घर उघर सबै उसले रड सिमेन्ट सबै, तर अब कुन खालको ठाउँमा चाहिँ मैले घर बनाएँ, मेरो जग जगलाई चाहिँ जाँचिन्छ, केमा भरोसा गर्दैथ्यौँ। अनि अब माटो मात्र छ भने त त्यो त गइहाल्छ नि होइन, भित्र छिर्छ ठोस जग छैन सुरक्षित छैन वास्तवमा बालुमा त्यो घर यही हो। त्यसैले गर्दाखेरि चाहिँ प्रभु यीशुले चाहिँ यो पाँच अध्यायदेखि बताउँदै 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 उहाँको अन्तिम निष्कर्ष यहाँ बताउनु भएको यही है, यसरी चाहिँ छुट्याइनेछ भनेर। अनि उहाँले चाहिँ के बताउँदै हुन्छ भने चरित्र चाहिँ मुख्य कुरा हो, भौतिक चिजहरू होइन तर चरित्र, अनि अहिले पनि हो अहिले मण्डली युगमा छ अनि पछि पनि हो हजार वर्षको राज्य जुन बेला हुन्छ नि यो कुराहरू एकदमै सान्दर्भिक हुन्छ त्यो बेला। अनि वास्तवमा चाहिँ यहाँ भएको कुनै कुनै कुरा त अहिले सान्दर्भिक पनि छैन है, यो चाहिँ हजार वर्षको राज्य किन लागि नै भन्दैछ नि, यो सबै कुरा चाहिँ स्वर्गको राज्य नजिकै आएको छ होइन, अनि स्वर्गको राज्यको नियमहरू यस्ता छन् अनि तयार छ कि छैन होइन, छैन भने पश्चाताप गर्ने हो कि होइन, साँगुरो छ है ढोका अनि पश्चाताप गरेर उनीहरू आउनुपर्ने थियो होइन। अनि त्यसैले यो चाहिँ वास्तव मण्डलीको युगको लागि सिकाएको सुसमाचार होइन यो है, यो चाहिँ स्वर्ग राज्यको नियमहरू बताएको आत्मिक सिद्धान्तहरू अनि त्यो बताएको। अनि एउटा कुरा भनिहालौँ है, धेरै चर्चहरू नेपालमा पनि त्यस्तै हुन लागिरहेको जस्तो लाग्छ मलाई है, अनि के अरे धेरै मण्डलीहरूमा चाहिँ मत्तीको पाँच छ सात अध्याय होइन, अब हामीले देख्यौँ त एकदम गम्भीर कुराहरू छ नि, तर यो नै सुसमाचार हो भनेर चाहिँ कतिले चाहिँ ठान्दो रहेछ, यो पटक्कै सुसमाचार होइन, कहीँ यहाँ पढ्नुभयो यीशु ख्रीष्ट हाम्रो पापहरूलाई मर्नुभयो अँ, उहाँ गाडिनु भयो एक शब्द छैन, बौरी रोट्नु भयो अँ छैन है, यो त यहुदीहरूलाई स्वर्ग राज्य नजिक आएछ तिमीहरू तयार छैन है पश्चाताप गर्नुपर्छ भनेर उनीहरूलाई तयारी गराउनको लागि गजगजाउने वचन हो यहाँ। अनि यसबाट एकदम काम लाग्दो आत्मिक सिद्धान्तहरू हामीलाई पनि फाइदा हुने चिजहरू त हामी भेट्यौँ, तर सुसमाचार त एक शब्द छ, तर धेरै चर्चहरूमा छ नि यही सिकाइरहन्छ तर कुन तरिकाले एकदम पुरै गलत तरिकाले, व्यवस्थालाई पनि गलत तरिकाले उनीहरूले चाहिँ सबै राम्रो गर्न खोज्ने सबै आफ्नो छिमेकीलाई माया गर्ने स्वर्ग गइन्छ होला एकदिन त्यसरी उनीहरूले सिकाउँछ, धेरै दुःख लाग्दो कुरा। अनि उनीहरू चाहिँ वर्षौँ बसेर पनि मुक्ति पाउने बाटै थाहा हुँदैन उनीहरूलाई, उपाय थाहा हुँदैन है, अनि त्यसैले हामीले चाहिँ त्यसरी हामीले प्रयोग गर्दैन है। यो हामीले जुन अध्ययन अहिले गर्यो नि यो चाहिँ हामीले हेऱ्यौँ है सुरुदेखि नै मसीह राजा जो चाहिँ इजरायलमा वंश ठिक वंशमा ठिक जातिमा ठिक समयमा आउनु भएको छ, अनि उहाँले भन्छ म व्यवस्था हटाउन आएको होइन, व्यवस्थामा सबै पुरा गर्नेछु, त्यसैले उहाँ चाहिँ सबै यसको सम्पन्न गर्ने उहाँ नै हुनुहुन्छ, अनि इजरायल चाहिँ पश्चाताप गर्नुपर्छ यो कुरा होइन। अनि यसबाट चाहिँ हामीले चाहिँ अब हामीलाई व्यवहारिक शिक्षाहरू चाहिँ लिन खोजेको, त्यसैले निष्कर्षमा चाहिँ चरित्र मुख्य विषय एकदमै महत्त्वपूर्ण विषय रहेछ भने देख्यौँ। अनि परमेश्वरले के चाहनुहुन्छ भने जस्तो कि एकचोटि हामीले चामल किनेका थियौँ काठमाडौँमा आउँदाखेरि, अनि राम्रो चामल पनौती हुई कहाँबाट रे ल हुन्छ भनेर हामीले किन्यौँ होइन, अनि बोरा खोल्यौँ अनि राम्रै छ, तर निकाल्दै जाँदा त तल त राम्रो चामल छैन है, सतहमा मात्र राम्रो चामल राखेको रहेछ है, अनि त्यसपछि कहिले पनि किनेन त्यहाँ गएर होइन, के भनेन भने है खासै हामी गरेन भने अब कसैले राख्दियो होला। अनि तर कस्तो भने हाम्रो चरित्र चाहिँ जति खने पनि उयो हुनुपर्छ क्या, परमेश्वरले त्यो खानेको जति खले पनि जस्ताको तस्तै छ। अब बाहिर मात्र सुन भएर त काम लाग्यो भने जलप भयो नि त्यो होइन, जलपको सुन होइन, अनि जति भित्र अगाडि पनि सुने मात्र आओस् न होइन, त्यो परमेश्वरले चाहनु भएको। फरिसीहरू त्यो गरिरहेको थिएन, उनीहरूको चाहिँ एकदम बाहिरी मात्र थियो। त्यसैले फलले चाहिँ देखाउँछ यो साँच्चै भित्र पनि छ भनेर है, राम्रो रुख हो है। अनि त्यसैले खालि हामी बाहिरी रूपमा के होइन, ल भजन किताब समातौँ, अब भजन गायौँ सरर गायौँ, ल भजन किताब राखौँ, अब बाइबल समातौँ, यो सब बाहिरी मात्र गरेर हुँदैन क्या, यो सब त गर्छौँ है, गर्नु पर्यो, बाइबल समात्नु पर्यो, तर खालि हाम्रो ओठले मात्र नहोस् हाम्रो भजनहरू, अनि बाइबल सुनाइ पनि सुनाइ मात्र नहोस् होइन, अघि जस्तो कि सुन्न त सुन्यो तर केही पनि छिरेन होइन, अनि बप्तिस्मा क्या त्यो पनि बाहिरी मात्र होइन, अनि त्यो सब प्रभुभोज होइन, अब त्यस्तो प्रभुभोज भन्दै होइन, खालि हो महत्त्वपूर्ण हो तर बाहिरी मात्र तरिकाले आयो भने त त्यो त केही पनि फाइदा हुँदैन। अनि आउनुपर्छ त्यो सबै गर्नुपर्छ तर सिकौँ है, अनि हामी गहिरो हुन थालौँ, हामी विश्वासीहरू, गहिरो विश्वासीहरू, अथवा भनेको मतलब गहिरोसम्म पनि भलैसम्म नै उही छ, एक समान छ, एक नाश छ, ख्रिस्ट देखियोस् होइन, अनि त्यसैले त्यो छैन भने चाहिँ हामीले मुक्ति पाउनुपर्छ। यदि त्यो छैन तपाईँसँग ओहो यो त कसरी गर्ने, त्यसपछि मुक्ति पाउने हो, तपाईँले होइन व्यवस्था पालन गर्नु खोजेर होइन, तर यीशु ख्रिस्ट जसले व्यवस्था पालन गर्नुभयो र हामी पालन नगर्नेहरूको लागि क्रुसमा मर्नुभयो है, उहाँलाई चाहिँ पक्रनुहोस्, उहाँमा विश्वास गर्नुहोस्, उहाँमा भरोसा गर्नुहोस् मुक्तिको लागि, आफ्नो दोष स्वीकार गर्दै। अनि त्यसैले साँच्चो अब मुक्ति पाएको व्यक्ति, त्यो व्यक्ति चाहिँ सुखी हो है, सुखी व्यक्ति हो है। अनि त्यसैले मैले बेला बेला भने एकजना व्यक्तिले बाँडेको चाहिँ मलाई छक्क लाग्थ्यो क्या, मुक्ति पाएकै व्यक्ति भन्नुहुन्थ्यो, अनि मलाई कहिले जीवनमा सुख भएन भन्नु है, एकैछिन त केही पनि बोल्नु पनि सकेन म होइन, विश्वासीको जीवनमा दुःख त आउँछ तर कहिले पनि सुख भएको छैन भन्दाखेरि त होइन, म त छक्क परेँ होइन, होइन प्रभुलाई चिनेर केही भएन त मलाई होइन, मलाई त भन्नु पर्यो होइन, त्यो भयो होइन, त्यो चाहिँ छानो थाल्दैछ फेरि होइन। त्यसैले गर्दाखेरि हामीले पढ्यौँ नि धन्य धन्य धन्य, यो त सब मुक्ति पाएको व्यक्तिको विषयमा है, ऊ सुखी व्यक्ति हो। अनि त्यसपछि चाहिँ त्यो भएपछि चाहिँ नि उसले आफ्नो जे जे काम छ होइन, मेला जानु पर्यो, खेतबारीमा काम गर्नु पर्यो होइन, आफ्नो सबै यो भौतिक चिजहरूलाई पनि ठिक तरिकाले उसले सम्हाल्न सक्छ, नत्र भने त फिक्री गरिरहन्छ त्यो सबैको लागि होइन, भएन भनेर अथवा धेरै भयो भनेर अथवा थोरै भयो भनेर अथवा के भयो भनेर होइन। त्यसैले सुखी व्यक्ति चाहिँ थोरै धेरै उसले चाहिँ ठिक तरिकाले सम्हाल्न सक्छ, ऊ धन्य हो, उसले त्यसबाट राम्रो फाइदा पनि लिन सक्छ, राम्ररी उपयोग गर्छ उसले होइन, उसको शरीरदेखि सुरु हुन्छ है, न त भने यही शरीरलाई पनि दुरुपयोग गरिरहन्छ, यही शरीरलाई पनि उसले प्रभुको यो मन्दिर हो, पवित्र आत्माको मन्दिर हो होइन, अब हामी यहाँ मण्डलीको विश्वासीहरूले बुझ्छौँ होइन, अनि परमेश्वरलाई आदर गर्न उसलाई थाहा हुन्छ, यसरी चाहिँ उहाँलाई आदर हुन्छ, हामी त्यो गर्नुपर्ने रहेछ नि उहाँलाई आदर गर्ने, अनि ठुलो इनाम छ बलि होइन, ठुलो इनाम छ भनेर। अब एक दुईवटा कुरा चाहिँ गरेर चाहिँ म रोकौँला, अनि त्यो के भने जस्तो कि मत्ती 5:21 म पछि यसो गरौँला भनेको थिएँ, अलिकति समय छ, जुन अघि पढ्दाखेरि चाहिँ अलिक नबुझिने अथवा अर्थलाई चाहिँ अलिक पस्ट्याउन राम्रै हुन्छ जस्तो लाग्छ, जस्तो कि मत्ती 5:21 चाहिँ हत्याको कुरा छ नि, यो हत्या भन्ने शब्द चाहिँ के अरे सब के अरे एउटा कुरा भने है, सबै मार्ने काम हत्या होइन होइन, के अरे अब सबै हत्या त मार्ने काम नै हो त्यो भनेको म बुझ्छ, एक्चुली म मास्कमा आइपुगेको थिएँ अनि ट्र्याक्स दिए त्यहाँ, ऊ चाहिँ आर्मी ड्रेसमा थियो, अनि उसले भन्यो हेर्नुहोस् भाइ हामी त मान्छे मार्नुपर्छ है, यो त के काम मलाई त्यसरी भने, अनि मैले भने हेर्नुहोस् है त्यसलाई हत्या भनिँदैन, तपाईँ देशको एउटा सिपाही भएर चाहिँ तपाईँको जिम्मेवारी चाहिँ सुरक्षा दिनु हामीलाई होइन, अनि त्यो हत्या होइन, कसैलाई बाहिरमा त देखियो नि त हत्या भने त कहाँबाट आउँछ, घृणाबाट, तर यहाँ देशको सुरक्षालाई एउटा गार्डले चाहिँ अथवा भनौँ न म घरमा छु अनि सम्पूर्णलाई अपहरण गर्न कोही आयो भने चाहिँ म चुप लगाएर बस्ने, म सहन्त प्रेमी शत्रुलाई प्रेम गरेर बस्ने, त्यो त्यो त होइन नि होइन, म त त्यो कदम चाल्नु पर्यो। अनि यदि उसले चाहिँ मलाई एकदम हिर्काउन खोज्यो भने होइन, मैले आफ्नो ज्यान सुरक्षाको लागि उसलाई हिर्काउन पाइहाल्छ, पाउँछ, उसलाई घृणा गरेको होइन मैले। तर यो त्यसरी बुझ्नुपर्छ है क्रिस्चियनहरूले, कति क्रिस्चियनहरूले नबुझेको पर्दा म त कसरी बताउने जस्तो लाग्छ, अब क्रिस्चियन नै बुझेन भने अब अभिश्वासले त बुझेन बुझेन होइन। त्यसैले होइन अब के अरे हत्या र मार्नु एउटै कुरा होइन। अनि अर्को कुरा 5:22 अहिले त्यसैले एउटा कुरा स्पष्ट अझै पार्दिनँ नि, अझ स्पष्ट हुन्छ तपाईँ के अरे एउटा व्यक्तिले साँच्चै नै हत्या गर्यो, घृणा गरेर भनेर चाहिँ मार्यो है। अनि अब बाइबल अनुसार त्यो व्यक्तिलाई के गर्नुपर्छ, उत्पत्ति 9 नुह जहाजबाट निस्केपछि के भन्नुभएको थियो, हो शत्रुलाई प्रेम गरेर उसलाई राख राख भन्नुभएको थियो कहाँ, त्यो सवालै शत्रुलाई त्यसको सवाल होइन। यो चाहिँ यहाँ त न्याय गर्नुपर्छ, जसले रक्तपात गर्छ उसलाई के गर्नुपर्छ भनेछ, उसैको थाहा छैन यो पढौँ त्यसो भए ल, उत्पत्ति 9 त थाहा हुनुपर्ने हो, मैले नसिकाएको हो मेरो दोष, उत्पत्ति 9 उत्पत्ति 9:6 उत्पत्ति 9:6 जसले मानिसको रक्तपात गर्छ मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भएको हो। हत्या जब साँच्चै नै त्यहाँ भएको छ भने त्यो हत्यारालाई चाहिँ मृत्युदण्ड उहिलेदेखि नै परमेश्वरले भन्नुभएको छ। अनि जुन जुन राष्ट्रहरूमा यो पालन गरेछ नि त्यहाँ भाषा अपराध कम हुन्छ, जुन जुन राष्ट्रमा यो पालन गर्दैन त्यहाँ अपराध बढेको बढै हुन्छ। त्यसैले परमेश्वरले चाहिँ अपराधलाई चाहिँ जति बढ्न सक्थ्यो त्यति बढ्न नसकोस् ब्रेक लाउनु भयो कि यो मृत्युदण्डको आज्ञाले। अनि राष्ट्र सबै यो जिम्मेवारी छन् वास्तवमा है, अनि हाम्रो देशमा छैन दुःख लाग्दो कुरा हुनुपर्ने हो, के अरे कोही हत्यारा छ भने उसलाई त मृत्युदण्ड छ भने थाहा भयो भने उसले त कम्तीमा 2 त सोध्छ होला नि होइन, काइलालाई मार्ने कि नमार्ने भनेर होइन, किनभने नत्र जेल मात्र जाने होइन, जेलमा त जाने त उसको रिस त्यति दिएन, जेल बरु म सहन्छु जेललाई मार्छु भनेर जान्छ, तर मलाई नै होइन फाँसी दिन्छ भने त उसले त अलिकति सोध्छ नि होइन। त्यसैले परमेश्वरको सरल नियम हो, अधिकांशले पालन गर्दैन है, तर जुन देशहरूमा छ राम्रै छ, मलाई लाग्छ सिङ्गापुरमा छ है, सिङ्गापुर देशमा, अमेरिकाको 50 राष्ट्रमध्ये कतिवटामा छ कतिवटामा छैन होइन, अरबी राष्ट्रहरूमा छन्। अनि अब अर्को के अरे मत्ती 5:22 पनि छ, त्यसैले देख्नुभयो है त्यो चाहिँ हत्या होइन नि त, मृत्युदण्ड दिनलाई त हत्या भनेछ नि बाइबलमा, हत्या त नगर भनेछ, मृत्युदण्ड चाहिँ हत्या होइन, तर कसैलाई चाहिँ अगाडि नै सोचेर उसलाई चाहिँ जान जाने उसको ज्यान लिन होइन, लडाइँमा होइन, देशको सुरक्षालाई होइन, आत्मसुरक्षा आफ्नो परिवार आफूलाई सुरक्षा गर्न पनि होइन, त्यसलाई घृणा गरेर नै गर्छ नि त्यो चाहिँ हत्या। अब मत्ती 5:22 चाहिँ त्यो अघि निकम्मा भन्ने शब्द थियो नि त्यसलाई हेरौँ है, मत्ती 5 अब तपाईँले बेला बेला सुनिरहनुहुन्छ कि यस्तो कुराहरू, अमेरिकामा 1 अगाडि हो है, ऊ चाहिँ सेनाका मान्छे हो डक्टर होइन, अनि उसले आफ्नै सिपाहीहरूलाई भुट्न थाल्यो उसले त गोली चलाएर है, अनि पछि थाहा भयो ऊ चाहिँ उसको उसको धर्मले त्यसो गरेको छ, ऊ चाहिँ मुस्लिम हो, कतिजना नभन भन्छ होइन मुस्लिमले रिस उठाउनु भएन भनेर, तर वास्तविक नै त्यही हो किन होइन, त्यो भएकै कुरा त्यही हो है। अब मानौ न, अनि अमेरिकामा कतिचोटि यस्तो घटनाहरू हुन्छ कि, अनि स्कुलमा विद्यार्थी बन्दुक लिएर चाहिँ आफ्नो साथीहरूलाई भुट्न थालिरहन्छ, अब त्यो तपाईँ देख्यो भने होइन, अनि तपाईँ चाहिँ केही गर्न सक्नुहुन्छ भने त गर्नुपर्छ नि होइन, त्यहाँ गएर तपाईँले होइन च्यापै समातेर उसलाई चाहिँ लडाएर खोसेर भए पनि अथवा उसलाई नै भए पनि ढालेर भए पनि ज्यान त जोगाउनु पर्यो नि, त्यहाँ त अब सयौं व्यक्तिहरू मर्न सक्छ है, अनि त्यसैले गर्दाखेरि चाहिँ त्यसलाई पनि हत्या मानिँदैन,
उसलाई घृणा गरेको है त्यसैले गर्दा यो चाहिँ बुझिरहनु आवश्यक छ है। अब मत्ती 5:22 चाहिँ अब पढ्छौँ, तर म तिमीहरूलाई भन्दछु जो कोही आफ्नो भाइसँग बिना कारण रिसाउँछ त्यो न्यायको योग्य हुनेछ, अनि जसले आफ्नो भाइलाई निकम्मा भन्ला भन्ने यो शब्द छ नि त्यो महासभाको योग्य हुनेछ है, न्यायमा पुग्नेछ। यो निकम्मा चाहिँ यसको अर्थ चाहिँ के रहेछ भने हिब्रूमा राक्का भनेको छ होइन, अनि यसको अर्थ चाहिँ रित्तो दिमाग भएको होइन भन्ने खालको शब्द कि, अथवा दिमागै नभएको भन्छ नि, दिमागै नभएको मान्छे ठ्याक्कै त्यही रहेछ कि राका निकम्मा होइन। अथवा अनि यो चाहिँ कस्तो खालको बोली हो भने चाहिँ कसैलाई घृणा गर्यो भने मात्रै त्यसरी प्रयोग गर्छ कि हामीले, त्यतिकै कहाँ भन्छ त, घृणा गर्यो भने तुच्छ ठान्यो भने कसैलाई केही मूल्यको ठान्यो भने यस्तो शब्दहरू हाम्रो मुखबाट निस्कन थाल्छ। अनि यहाँ चाहिँ भन्दैछ त्यो फेरि यहाँभित्रबाट निस्केको मुखबाट निस्क्यो मतलब यहाँभित्र यस्तो छ। अनि त्यसैले फर्सीहरूले त होइन त्यसोलाई चाहिँ ठुलो नखाने त्यस्तो थियो कि उनीहरू चाहिँ खालि उनीहरूको के नियम पालन गर्दा चाहिँ ठिक हुने होइन, परमेश्वरले चाहिँ हृदयभित्र हेरिदिनुहुन्छ अनि मुखबाट निस्किरहेछ त्यो कुरा। अर्को शब्द चाहिँ मूर्ख भन्ने शब्द छ नि, हे मूर्ख, अनि यो चाहिँ बुद्धु भन्ने भन्न सकिन्छ हाम्रो उमा चाहिँ क्या बुद्धु होइन, बुद्धि नभएको। त्यसैले हामीले त्यस्तो शब्दहरू प्रयोग गर्नु होला, हाम्रो नानीहरूलाई पनि प्रयोग गर्नु होला, त्यही त शिक्षण नभएर हाम्रो नानीहरू कसैलाई पनि प्रयोग गर्नुहुने यस्तो शब्दहरू है। उसलाई केही सम्झाउनु छ भने सम्झाउने होइन, उसलाई चाहिँ बसाएर तिमीले किन त्यसो गर्यो, किन त्यसो भन्यो, किन त्यसो गर्यो, त्यसरी गरेर हामीले चाहिँ गर्न राम्रो हुन्छ। त्यसैले यहाँ चाहिँ यो सब हत्या हो भनेको छ, हत्या चरित्र हत्या भन्छ नि हत्या है। अनि अनि अर्को चाहिँ यो कसम खाने कुरा छ नि यहाँ मत्ती 5:33-37, पापी मानिसहरू चाहिँ जो चाहिँ आफ्नो वचन राख्दैनन् वचन फेरिरहन्छन् जो बोलिरहन्छन् उनीहरूले चाहिँ कसम निकै खान्छ, याद गर्नुभएको छ है। किन कसम खानु पऱ्यो किन नुनु झुट बोल्छन् है, त्यसैले चाहिँ म झुट बोलेको छैन है, सत्य सत्य धर धर्म भन्दै हामी चाहिँ भन्दै नि बेला बेला म पनि। अनि आमाको कसम बुवाको कसम के कसम खाएर चाहिँ होइन मैमाथि सराब परस गरु होइन, मैले यस्तो जोखिम उठाएर यहाँ सराब खा के अरे कसम खाएर भनेर चाहिँ आफू सत्य बोल्दैछु भनेर भन्नलाई हेर्नु न भनेपछि त्यो मान्छे चाहिँ झुट बोल्ने मान्छे रहेछ भने त्यतिकै थाहा भएन, त्यसैले टिमहरू त्यो चाहिँ नगर होमा हो होइनमा होइन होइन बुझ्नुभयो। त्यसैले यो चरित्रको कुरा हो क्या, एउटा साँचो चरित्र भएको मान्छेले चाहिँ आफ्नो वकालत त्यसरी गरिरहनु पर्दैन, अघि नै भन्यो नि म भेडा हुँ भनेर उसले चाहिँ कसम खाइरहनु पर्छ। त्यसैले त्यसैले बत्तिसमा चाहिँ कसम खानु होइन है, अब हामी कहीँ पनि त्यसरी हामीले सिकाउनुहुन्न है। कति ठाउँमा चाहिँ मैले त्यो पाइरहेको छु जान्छु अनि कसम खान लगाए के खान, मरे पनि तपाईँकै जिए पनि तपाईँको, त्यस्तो कसम खान लगाउने। अब साँच्चै नै त्यो हृदयमा हुनु चाहिँ हुनुपर्ने हो होइन, होइन मरे पनि प्रभुको हुनु दोस्रो कुरन्थीमै छ होइन, बाँचे पनि प्रभु, तर त्यो कसम खाएर नै त्यो त हुनेवाला छैन नि होइन, त्यहाँभित्र हुनु पर्यो नि त होइन। त्यसैले बत्तिसमा कसम खाएको होइन, संसारले त्यसरी भन्दछन् यो त ख्रिस्ट येशूसँग म मरेको छु गाडिएको छु र पौडी उठेको छु है, त्यो कुराको गवाही हो जुन वास्तविक भित्र भएको कुराको शिक्षण। अर्को चाहिँ दिने कुरा चाहिँ छ त्यो अनि दान भने चाहिँ के हो, दान दिने यो चाहिँ पैसा दिनेहरूलाई होइन, अथवा केही थोक दिने होइन कसलाई, खाँचोमा परेकोलाई होइन, अनि सडकहरूमा कति ठाउँमा होइन गाउँभन्दा सहरमा जस्तो धेरै देखिन्छ, जस्तो कि प्रेरित 3 चाहिँ यूहन्ना र पत्रुस चाहिँ जाने गर्दाखेरि चाहिँ केही पाउँछु भनेर आशा गर्दाखेरि चाहिँ त्यहाँ एकजना भिख माग्दै थियो होइन, अनि त्यसैले प्यालेस्टाइन इजरायलमा पनि त्यस्तो समय थियो, त्यहाँ गरिबहरू हुन्थे थुप्रो गरिबहरू हुन्थे अनि एकदमै खाँचो परेकाहरू हुन्थे, अनि उनीहरूलाई चाहिँ अब उनीहरू कसको भरमा थियो भने कसैले उसलाई दया गरेर देखाइदियो भने ऊ खानु पाए न त खानु पाए, अनि प्रभुले त्यसरी दिनु नै खराब हो त भन्नुभएको छैन होइन, त्यो होइन, तर गलत उद्देश्यले त्यो गर्यो भने चाहिँ त्यो चाहिँ गलत हो भन्नुहोस्, अरूलाई देखाउनुहोला सबैले हेरेर चाहिँ ल म चाहिँ दिन्छु अब एकदम देखाउँदै मेरो भने जस्तो होइन, त्यो त्यो चाहिँ गलत हो, त्यो अरूलाई देखाउनलाई भयो उसलाई दया कहाँ देखायो होइन, त्यो दया होइन, त्यो चाहिँ अरू मान्छेलाई चाहिँ मैले फलानु भवन बनाउनलाई चाहिँ
यति हजार दिएछु भनेर चाहिँ अनि पित्तलको उमा चाहिँ त्यहाँ लेखा हुन्छ नि फलाना मन्दिर बनाउनलाई चाहिँ कसले कति दियो अनि त्यसो हामी गर्दैनौँ है अनि त्यो सब पापी स्वभावलाई चाहिँ उत्साह दिन थाल्छ कि यस्तो गर्न थाले कि त्यसैले सबै स्वेच्छामा हुन्छ जहिले पनि हाम्रो दिने काम स्वेच्छामा है कहिले रसिद लेखिँदैन है फलानाले यति दियो दर्शनका है अब प्रभु र उसको कुरा हो त्यो हृदयदेखि दिन चाहेन भने नदियोस् बरु होइन किन कर गराउने उसलाई अनेक प्रणाली बनाएर सकेसम्म चाहिँ होइन कति चर्चमा त्यसो छ क्या अब त्यो त्यो आखिरमा नि सब के अरे बाहिरी मात्र हुने धेरै त्यो वातावरण नै त्यस्तै हुन्छ युवतीहरूमा पनि त्यस्तै थियो त्यस्तै गरी छको सोह्रमा चाहिँ उपवासको कुरा छ के हो उपवास भनेको उपवास भनेको चाहिँ कुनै एउटा आत्मिक कुराको लागि प्रार्थना जस्तो एउटा काम गर्नको लागि चाहिँ पुरै ध्यान दिनलाई नखाइकन कुनै खाने खानेकुरा नखाइकन गर्न है अनि फरिसीहरूको त रीति नै भएको थियो क्या यस्तो जस्तो कि हाम्रो हिन्दूमा पनि व्रत बस्ने भन्छ नि अरू के भन्छ त्यस्तै खालको व्रत नखाइकन अनि फरिसीहरूको नि के भएको थियो भने यस्तो रीति भएको थियो कि उनीहरू त घमण्ड गर्ने ठाउँ पाए त्यहाँ त म त के अरे दुई हप्ताको दुईचोटि म त हरेक सोमबार अनि त्यस्तो कहिले पनि ननिस्केको छ हाम्रो मुखबाट अनि यदि छ भने पनि प्रभुको लागि होस् होइन न त ओ तपाईँ त हरेक मङ्गलबार मङ्गलबार उपवास बस्नुहुँदो रहेछ अनि कति चर्चहरू त्यस्तो फैलिरहेको छ क्या अनि त्यो खास म उत्साह दिन दिँदैन त्यस्तो कुराहरू बाइबलमै छैन त्यो त्यो चाहिँ व्यक्तिगत साँच्चै बुझेर होइन एउटा रीति पुरा गर्न होइन होइन गरेको हो नि त्यो बेग्लै कुरा होइन त्यसैले फरिसीहरूको यो उको विषयमा अनि यी कुराहरू हुन् होइन जुन चाहिँ हामीले त्यसले आज हाम्रै अध्ययन अब चाहिँ हामी रोकौँ प्रार्थना गरौँ।